بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، اپنے آج کے کاریکرم کا آرمبھ ہم سورہ شمس کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا آشرے پراپت کیا ہے سورگیے محمد صدیق منشاوی نے۔
بسم اللہ الرحمن الرحیم۔ والشمس وضحاها والقمر إذا تلاها والنهار إذا جلاها والليل إذا يغشاها
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، سوگند ہے سوریہ کی اور اس کے پرکاش کی اور چندرما کی جب وہ اس کے پیچھے آئے، اور دن کی جب وہ دھرتی کو پرکاشت کر دے، اور رات کی جب وہ اسے ڈھانک لے، اور آکاش کی سوگند اور جس نے اسے اٹھایا، اور دھرتی کی اور جس نے اسے بچھایا، اور آتما کی اور جس نے اسے ٹھیک کیا، پھر اسے برائی اور بھلائی کا مارگ دکھا دیا، निश्चित रूप से वही सफल रहा जिसने अपनी अंतरात्मा को पवित्र बना लिया, और दुर्भाग्य हुआ जिसने उसे पापों से दूषित कर लिया। समूद जाति ने अपनी उद्दंडता के कारण पैगंबर को झुटलाया। जब उनमें का सबसे बड़ा दुर्भागी उठ खड़ा हुआ तो अल्लाह के पैगंबर ने उनसे कहा, अल्लाह की ऊंटनी और उसके पानी पीने के स्थान का ध्यान रखना। किंतु उन्होंने उसे झुटला दिया और उस ऊंटनी की हत्या कर दी, तो उनके पालनहार ने उनके पाप के कारण उन्हें दंडित किया और उन्हें तथा उनकी बस्ती को मिट्टी में मिलाकर बराबर कर दिया, और उसे इस दंड के परिणाम का कोई भय नहीं।
ये रेडियो तेहरान की हिंदी सेवा है दोस्तों, कार्यक्रम में आपका स्वागत है। आज शनिवार है, दिसंबर की 31 जमादी सानी की 7 और दई माह की 10 तारीख। कार्यक्रम में आप पहले विश्व समाचार सुनेंगे, फिर राजनीतिक चर्चा होगी, जिसके बाद उज्जवल भविष्य नामक साप्ताहिक कार्यक्रम पेश किया जाएगा, और सभा के अंत में हम आपको कार्यक्रम सुनवाएंगे ईरान भ्रमण। तो ये थी रूपरेखा, आप कुछ ही क्षणों में विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। नासिर कनानी कहते हैं कि शहीद सुलेमानी प्रतिरोध मोर्चे का प्रेरणा स्रोत हैं। बेनी गेंट्स ने नेतन्याहू को इसराइल की सुरक्षा के लिए गंभीर खतरा बताया है। लेबनान के संसद सभापति ने इस देश में राष्ट्रपति के शीघ्र चयन पर बल दिया है। अमेरिका में मौजूद चीन के राजदूत को इस देश का विदेश मंत्री बनाया गया है। और अब आप विस्तार से समाचार सुनिए।
विदेश मंत्रालय के प्रवक्ता ने शहीद कासिम सुलेमानी के व्यक्तित्व का उल्लेख किया है। उन्होंने कहा है कि उनकी विचारधारा आज भी प्रतिरोध के मोर्चों को मजबूती प्रदान कर रही है। शहीद सुलेमानी के बारे में आयोजित एक कार्यक्रम में बोलते हुए नासिर कनानी ने कहा कि उनके व्यक्तित्व के कई आयाम हैं। उन्होंने कहा कि इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह अलुज़मा सैयद अली खामिनेई के कथनानुसार शहीद कासिम सुलेमानी का बहुआयामी व्यक्तित्व अध्ययन के योग्य है। विदेश मंत्रालय के प्रवक्ता ने बताया कि शहीद सुलेमानी का व्यक्तित्व किसी स्थान से सीमित न होकर अंतर्राष्ट्रीय है। उनका कहना था कि शत्रु शहीद सुलेमानी के अस्तित्व को सहन नहीं कर पा रहे थे, इसीलिए उन्होंने उनको अपने रास्ते से हटाने का फैसला किया। याद रहे कि 3 जनवरी 2020 को बगदाद के हवाई अड्डे के निकट ईरान के महान योद्धा और आईआरजीसी की कुद्स ब्रिगेड के कमांडर कासिम सुलेमानी पर हमला करके उनको शहीद कर दिया गया। वे इराकी अधिकारियों के आधिकारिक निमंत्रण पर इराक गए थे।
एक अमरीकी वेबसाइट ने अपने ही देश के आतंकियों के हाथों ईरान के महान योद्धा और आईआरजीसी की कुछ फोर्स के पूर्व कमांडर जनरल कासिम सुलेमानी की हत्या से जुड़े पहलुओं का पर्दाफाश किया है। याहू वेबसाइट ने जनरल कासिम सुलेमानी की हत्या के बारे में एक रिपोर्ट में बताया कि उनकी हत्या में ज़ायनी अधिकारियों और इराक के कुर्दिस्तान इलाके के अधिकारियों के बीच سانٹ گانٹ ہوئی تھی. اس رپورٹ میں دانش حسن اور عراقی کردستان کے سرکشا ادھیکاریوں کے بیچ سانٹ گانٹ سازش سے پردہ اٹھاتے ہوئے کہا کہ جنرل سلیمانی کی ہتیا کے آپریشن کا اثر آنے والے برسوں میں جو بائیڈن کی ادھیکشتا میں امریکہ کی موجودہ سرکار کی رننیتک استھتی پر اثر پڑے گا.
بینی گیٹس نے بنیامین نیتن یاہو کو اسرائیل کی سرکشا کے لیے گمبھیر خطرہ بتایا ہے. زائونی شاسن کے پورو یدھ منتری نے نیتن یاہو کے پردھان منتری بننے کے بعد اس اوید شاسن کے بھیتر اتپن ہونے والی اشانتی پر چنتا جتائی. انہوں نے کہا کہ اتیوادی نیتن یاہو اسرائیل کی سرکشا کے لیے بہت خطرناک ہیں. بینی گینٹس کے انوسار نیتن یاہو کے نئے منتری منڈل کی غیر ذمہ دارانہ کاروائیوں سے سرکشا چنوتیاں اتپن ہوں گی. اس سے پہلے بھی وہ نیتن یاہو کے منتری منڈل کو اتیوادی اور غیر ذمہ دار کہہ چکے ہیں. انہوں نے کہا کہ یہ اتیوادی منتری منڈل اسرائیل کو وناش کی اور لے جائے گا. زائونی شاسن کے پورو یدھ منتری کے ان بیانوں سے پہلے یائیر لیپٹ نے بھی اپنے ایک سمبودھن میں نیتن یاہو پر حملہ کرتے ہوئے ان کو بہت کمزور پردھان منتری بتایا. یاد رہے کہ نیتن یاہو کے نئے منتری منڈل میں زائونی شاسن کے اتہاس کا سب سے اتیوادی منتری منڈل بتایا جا رہا ہے. اس منتری منڈل میں کچھ ایسے لوگ شامل ہیں جن پر کئی پرکار کے آروپ لگتے رہے ہیں. الیکھنیہ ہے کہ نیتن یاہو کی سرکار بنتے ہی زائونی شاسن کی سنسد کے بھیتر اور باہر اس کا کڑا ورودھ کیا گیا.
سیریا میں امریکی آتنکی سینکوں کے غیر قانونی سینیہ اڈے پر راکٹوں کی ایک بار پھر بارش ہوئی ہے. سیریا میں غیر قانونی طریقے سے موجود آتنکی امریکی سینکوں کے سینیہ اڈے پر راکٹوں سے حملہ ہوا ہے. امریکی سینا کا یہ سینیہ اڈا سیریا کے دیروزر پرانت میں استھت ہے. سوتروں کا کہنا ہے کہ امریکہ کے سینیہ اڈے پر کئی راکٹ فائر کیے گئے ہیں. راکٹ حملوں کے بعد بھیشن دھماکوں کی آوازیں سنائی دی ہیں. امریکہ کے سینیہ اڈے پر ہوئے راکٹ حملے میں جانی اور مالی نقصان کی ابھی تک وستھت جانکاری سامنے نہیں آئی ہے. گورتلب ہے کہ پچھلے کچھ مہینوں کے دوران اتری سیریا میں ست الامر آئل فیلڈ کے علاقے میں موجود امریکی آتنکی سینکوں کے غیر قانونی سینیہ اڈے پر کئی بار راکٹ سے حملے ہوئے ہیں. الیکھنیہ ہے کہ سیریا کی سرکار بارمبار یہ صاف کر چکی ہے کہ پوروی اور اتر پوروی سیریا کے علاقوں میں غیر قانونی طور پر موجود امریکی سینا اور اس کا سمرتھن پراپت سیرین ڈیموکریٹک فورسز کے نام سے جانے والا آتنکی گٹ کا ادیش تیل کے بھنڈاروں کو لوٹنے کے علاوہ کچھ نہیں ہے. سیریا اس لوٹ کے خلاف سبھی انتراشٹریہ منچوں پر اپنی شکایت درج کرا چکا ہے.
نبی بیری کہتے ہیں کہ اچت یہ ہے کہ کچھ ہی سپتاہوں کے بھیتر لبنان میں راشٹرپتی کا چین ہو جانا چاہیے. لبنان کے سنسد سبھاپتی نے اس دیش کے سبھی راجنیتک دلوں سے یہ مانگ کی ہے کہ نئے راشٹرپتی کے چین میں وہ اپنے دائتوں کا اچت ڈھنگ سے نرواہ کریں. نبی بیری نے کہا ہے کہ راشٹرپتی پد کے چین میں ولمب اب کچھ مہینوں تک نہیں کھینچنا چاہیے. انہوں نے کہا کہ اچت تو یہ ہے کہ کچھ ہی سپتاہوں کے بھیتر لبنان میں نئے راشٹرپتی کا چین ہو جانا چاہیے. نبی بیری نے کہا کہ اگر ایسا نہیں ہوتا ہے تو پھر لبنان بہت ہی خطرناک پرستھتیوں میں گھر جائے گا. لبنان کے سنسد سبھاپتی کے انوسار دیش میں نئے راشٹرپتی کا چین کر کے لبنان میں راجنیتک ایوم آرتھک پرکریا کو آگے بڑھایا جا سکتا ہے. ان کا کہنا تھا کہ اس کام کے لیے دیش کے سمست راجنیتک دلوں کے بیچ سہمتی بہت ضروری ہے. انہوں نے یہ کہا کہ کچھ دلوں شما کیجیے گا نبی بیری نے کچھ دلوں کا الیکھ کرتے ہوئے کہا ہے کہ کئی بار ان دلوں سے وارتا میں بھاگ لینے کا آہوان کیا گیا کنتو انہوں نے اس کا کوئی جواب نہیں دیا. نبی بیری کے انوسار لبنان میں نئے راشٹرپتی کے چین کے لیے راجنیتک سہمتی بہت ضروری ہے. یاد رہے کہ لبنان کے ورتمان راشٹرپتی کے استھان پر دوسرے راشٹرپتی کے چین کے ادیش سے اس دیش میں 10 بار پریاس کیے جا چکے ہیں کنتو کسی میں بھی سفلتا نہیں ملی ہے.
यूक्रेन में 10 महीने से जारी युद्ध के बीच रूसी राष्ट्रपति व्लादिमीर पुतिन और चीन के राष्ट्रपति शी जिनपिंग ने अपने द्विपक्षीय सहयोग को और प्रगाढ़ करने का शुक्रवार को संकल्प लिया। इस बीच रूस की ओर से यूक्रेन पर बृहस्पतिवार रात और शुक्रवार तड़के ड्रोन और रॉकेट से हमले किए गए। रूस के राष्ट्रपति व्लादिमीर पुतिन और चीन के राष्ट्रपति शी जिनपिंग ने वीडियो कॉन्फ्रेंस के जरिए द्विपक्षीय वार्ता के दौरान यूक्रेन का सीधे तौर पर कोई उल्लेख नहीं किया, लेकिन उन्होंने भू राजनीतिक तनाव और मुश्किल अंतर्राष्ट्रीय स्थिति के बीच मॉस्को और बीजिंग के बीच मजबूत होते संबंधों की सराहना की। पुतिन ने कहा कि बढ़ते भू राजनीतिक तनाव के मद्देनजर रूसी चीनी रणनीतिक साझेदारी बढ़ रही है।
अमेरिका में तैनात चीन के राजदूत को इस देश का नया विदेश मंत्री बनाया गया है। चीन के वर्तमान विदेश मंत्री वांग यी के स्थान पर अमेरिका में मौजूद चीन के राजदूत को वहां का विदेश मंत्री निर्धारित किया गया है। 54 वर्षीय क्वीन गेंग को चीन के राष्ट्रपति जिनपिंग का बहुत ही विश्वसनीय बताया जाता है। उनको पिछले साल ही अमेरिका में चीन का राजदूत नियुक्त किया गया था। क्वीन गेंग सन 2018 से 21 तक चीन के विदेश उपमंत्री के पद पर भी रह चुके हैं। राजनीतिक हलकों में ये बात मशहूर है कि क्वीन गेंग पर शी जिनपिंग बहुत भरोसा करते हैं। चीन के 69 वर्षीय वर्तमान विदेश मंत्री वांग यी सन 2012 से इस पद पर हैं। पिछले एक दशक से वे चीन के विदेश मंत्री का काम करते आ रहे हैं। उल्लेखनीय है कि चीन की कम्युनिस्ट पार्टी की वार्षिक बैठक में इस देश के राष्ट्रपति शी जिनपिंग को तीसरी बार पार्टी के महासचिव के रूप में चुन लिया गया था। इस बात की अब संभावना जताई जा रही है कि आगामी मार्च में शी जिनपिंग को अगले 5 वर्षों के लिए चीन का राष्ट्रपति फिर से नियुक्त कर दिया जाएगा।
अमरीकी प्रतिनिधि सभा की एक समिति ने अमरीका के पूर्व राष्ट्रपति के टैक्स रिकॉर्ड प्रकाशित किए हैं। तस्नीम समाचार एजेंसी के अनुसार वेज एंड मिन्स समिति ने बताया है कि अमरीका के पूर्व राष्ट्रपति ट्रंप के 2015 से 2020 के टैक्स रिकॉर्ड प्रकाशित किए गए हैं। ट्रंप के टैक्स रिकॉर्ड लगभग 6,000 पृष्ठों पर प्रकाशित हुए हैं। इन 6,000 पन्नों में से 2,700 से अधिक पन्ने ट्रंप और उनकी पत्नी मेलानिया की निजी आय से संबंधित है। इसके अतिरिक्त 3,000 से अधिक पन्ने ट्रंप की व्यापारिक गतिविधियों से संबंधित बताए जा रहे हैं। अभी इनकी समीक्षा की जा रही है। इस समिति की ओर से घोषणा की गई है कि जिस दौरान डोनाल्ड ट्रंप अमेरिका के राष्ट्रपति थे, उस काल की सटीक समीक्षा करने से वित्तीय अधिकारियों ने मना कर दिया है। इससे पहले अमेरिका के सुप्रीम कोर्ट ने ऐलान किया था कि अमेरिका के पूर्व राष्ट्रपति ट्रंप के टैक्स रिटर्न्स कांग्रेस की वित्तीय समिति को उपलब्ध कराए जाए।
31 दिसंबर को उत्तरी कोरिया ने मिसाइल का एक और परीक्षण किया। जापान का कहना है कि स्थानीय समय के अनुसार प्रातः 8:15 के भीतर उत्तरी कोरिया की ओर से कई मिसाइलें दागी गईं। जापान के रक्षा मंत्रालय ने दावा किया है कि इस प्रकार की कार्रवाई पूरे क्षेत्र की शांति एवं सुरक्षा के लिए गंभीर खतरा है। दक्षिणी कोरिया के चीफ ऑफ आर्मी स्टाफ ने भी उत्तरी कोरिया की ओर से मिसाइल दागे जाने की पुष्टि की है। बताया जा रहा है कि इस वर्ष उत्तरी कोरिया का ये 36वां मिसाइल परीक्षण था। उत्तरी कोरिया द्वारा मिसाइल परीक्षण करने से कोरिया प्रायद्वीप में तनाव बढ़ गया है। प्योंगयांग का कहना है कि उसकी सैन्य कार्यवाहियां क्षेत्र में अमरीका तथा उसके घटकों की उकसावे वाली कार्रवाइयों के जवाब में है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
राजनीतिक चर्चा।
श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। आज बगदाद की सड़कों पर जहां नजर पड़ती है केवल शहीद जनरल कासिम सुलेमानी और शहीद अल मुहंदिस की तस्वीरें दिखाई दे रही हैं। सोमवार को इन महान योद्धाओं की शहादत की तीसरी बरसी है। अजरबैजान ने मुख्तार मोहम्मदोव को इसराइल के लिए अपना पहला राजदूत नियुक्त किया है। इससे पहले अजरबैजान की संसद ने राष्ट्रपति इल्हाम अलियोफ की सरकार को अवैध अधिकृत फिलिस्तीन या इसराइल में दूतावास खोलने की अनुमति दे दी थी। भारत नियंत्रित कश्मीर में राहुल गांधी की भारत जोड़ो यात्रा के स्वागत की तैयारियां पूरी हो चुकी हैं। जम्मू कश्मीर कांग्रेस के अध्यक्ष वकार रसूल ने कहा कि राहुल गांधी ने जो भारत जोड़ो यात्रा आरंभ कर रखी है उससे भारत के लोग एक दूसरे से जुड़ जाएंगे। आज बगदाद की सड़कों पर जहां नजर पड़ती है केवल शहीद जनरल कासिम सुलेमानी और शहीद अल मुहंदिस की तस्वीरें दिखाई दे रही हैं। सोमवार को इन महान योद्धाओं की शहादत की तीसरी बरसी है। बगदाद के अंतर्राष्ट्रीय हवाई अड्डे के पास जिस स्थान पर जनरल कासिम सुलेमानी और मेहदी अल मुहंदिस की आतंकवादी अमेरिकी सैनिकों ने हत्या की थी उस स्थान पर हजारों की संख्या में लोग पहुंच रहे हैं और अपने अपने अंदाज में शहीद कासिम सुलेमानी और शहीद अल मुहंदिस को श्रद्धांजलि अर्पित कर रहे हैं। रिपोर्ट पेश करें साथ ही रविश जैदी।
आजकल बगदाद की सड़कों पर जहां नजर पड़ती है केवल शहीद कासिम सुलेमानी और शहीद अल मुहंदिस की तस्वीरें ही दिखाई दे रही हैं। सोमवार को इन महान योद्धाओं की शहादत की तीसरी बरसी है। बगदाद के अंतर्राष्ट्रीय एयरपोर्ट के पास जिस स्थान पर जनरल कासिम सुलेमानी और मेहदी अल मुहंदिस की आतंकवादी अमेरिका द्वारा हत्या की गई थी उस स्थान पर हजारों की संख्या में लोग पहुंच रहे हैं और अपने अपने अंदाज में शहीद कासिम सुलेमानी और शहीद मेहदी अल मुहंदिस को श्रद्धांजलि अर्पित कर रहे हैं। एक इराकी युवा का कहना है कि हम इन महान योद्धा की याद को हमेशा ताजा रखेंगे और उनके रास्ते पर चलते रहेंगे। जब तक इन शहीदों के एक एक बूंद खून का बदला नहीं लिया जाता तब तक हम चैन से नहीं बैठेंगे। इस बीच बगदाद में आयोजित एक कार्यक्रम में सैकड़ों इराकी शिया सुन्नी ईसाई और कुर्द राजनीतिक हस्तियों ने भाग लिया और आतंकवाद के खिलाफ संघर्ष करने वाले महान योद्धा शहीद जनरल कासिम सुलेमानी और अबू मेहंदी अल मुहंदिस को श्रद्धा सुमन अर्पित कर श्रद्धांजलि दी। इस्लामी गणराज्य ईरान के दूतावास की ओर से आयोजित इस कार्यक्रम में इराक की कई राजनीतिक पार्टियों के प्रमुख भी शामिल हुए। इराक की राष्ट्रीय हिकमत पार्टी के प्रमुख सैयद अम्मार हकीम ने अपने संबोधन में कहा कि अमेरिका द्वारा बगदाद एयरपोर्ट पर महान योद्धाओं के खिलाफ जो जघन्य अपराध अंजाम दिया गया है उसे कभी भी माफ नहीं किया जा सकता है। इन दोनों महान योद्धाओं ने तकफीरी आतंकवादियों के चंगुल से इराक को आजाद कराने में अहम भूमिका निभाई थी। हम हमेशा उनके ऋणी रहेंगे। कार्यक्रम में मौजूद हस्तियों ने शहीदों के रास्ते को आगे बढ़ाने पर बल दिया, साथ ही अमेरिका के जघन्य अपराधों की निंदा की।
هما الشهيدان الحاج قاسم سليماني
कुर्दिस्तान पेट्रियोटिक यूनियन के प्रमुख बाफिल तालिबानी ने अपने संबोधन में कहा कि शहीद जनरल कासिम सुलेमानी और शहीद अबू मेहंदी अल मुहंदिस का नाम इराक और क्षेत्र के नवीनतम इतिहास में हमेशा के लिए लिख गया है। इन दोनों महान योद्धा के बलिदान को इस पूरे इलाके की जनता कभी नहीं भूलेगी।
उम्मीदवारी इन मरासिम जमीने बोशे बर वहदत बिस्तर है।
इराक में तैनात ईरानी राजदूत मोहम्मद फाजिल आले सादिक ने कहा कि हम आशा करते हैं कि शहीदों की याद में आयोजित ये कार्यक्रम ईरानी और इराकी राष्ट्र के बीच अधिक एकता और एकजुटता के तौर पर काम करेगा। अल्लाह की ये मर्जी थी कि दोनों देशों के योद्धा एक साथ शहीद हों। आज दोनों राष्ट्र के लोग एक साथ दोनों शहीदों की याद मना रहे हैं। दुश्मन ईरान और इराक के बीच फूट डालने की कोशिश में रहता है, लेकिन इन शहीदों ने अपने खून से दोनों राष्ट्रों के संबंधों को और मजबूत कर दिया है। इराकी राष्ट्र द्वारा दोनों देशों के योद्धाओं की याद मनाया जाना ये ईरानी राष्ट्र के साथ उनकी सहानुभूति का प्रतीक है, लेकिन दोनों देशों के मजबूत होते रिश्ते दुश्मनों की आंखों में कांटे की तरह चुभ रहे हैं। इराकी जनता द्वारा शहीद जनरल कासिम सुलेमानी और शहीद अबू मेहंदी अल मुहंदिस के शहादत स्थल पर लोगों के पहुंचने की अपील के बाद से हजारों की संख्या में लोग अंतर्राष्ट्रीय बगदाद हवाई अड्डे के प्रवेश द्वार की ओर लगातार जा रहे हैं। ऐसा अनुमान लगाया जा रहा है कि सोमवार की रात इराकी जनता इतिहास रचने जा रही है, क्योंकि लाखों की संख्या में लोग एक साथ दोनों योद्धाओं को श्रद्धांजलि देंगे। बगदाद से IRIB के संवाददाता जलाल खालिदी की रिपोर्ट।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
अज़रबैजान ने मुख्तार मोहम्मदोफ को इसराइल के लिए अपना पहला राजदूत नियुक्त किया है। इससे पहले अज़रबैजान की संसद ने राष्ट्रपति इल्हाम अलियोव की सरकार को अवैध अधिकृत फिलिस्तीन या इसराइल में दूतावास खोलने की अनुमति दे दी थी। अज़रबैजान सरकार इस तरह के कदम ऐसी स्थिति में उठा रही है जब हालिया कुछ महीनों में बाकू की भड़काऊ कार्रवाइयां किसी से ढकी छिपी नहीं है। मिसाल के तौर पर काराबाग में अज़रबैजान और आर्मेनिया के बीच युद्ध के एक साल बाद लंदन से प्रकाशित होने वाले समाचार पत्र अशरकुल औसत ने एक रिपोर्ट में लिखा था, अज़रबैजान गणराज्य ने ईरान और इसराइल के बीच एक नया मोर्चा खोल दिया है। साथ ही
अज़रबैजान ने मुख्तार मोहम्मदोफ को इसराइल के लिए अपना पहला राजदूत नियुक्त किया है। इससे पहले अज़रबैजान की संसद ने राष्ट्रपति इल्हाम अलियोव की सरकार को अवैध अधिकृत फिलिस्तीन या इसराइल में दूतावास खोलने की अनुमति दे दी थी। अज़रबैजान सरकार इस तरह के कदम ऐसी स्थिति में उठा रही है जब हालिया कुछ महीनों में बाकू की भड़काऊ कार्रवाइयां किसी से ढकी छिपी नहीं है। मिसाल के तौर पर काराबाख में अज़रबैजान और आर्मेनिया के बीच युद्ध के एक साल बाद लंदन से प्रकाशित होने वाले अखबार अशरकुल औसत ने एक रिपोर्ट में लिखा था, अज़रबैजान गणराज्य ने ईरान और इसराइल के बीच एक नया मोर्चा खोल दिया है। हो सकता है ये बात अलियोव सरकार के लिए ज्यादा महत्व नहीं रखती हो, लेकिन विश्व राजनीति में ये खुद को ही मारने के अर्थ में है, क्योंकि ईरान अज़रबैजान का एक पड़ोसी और मुस्लिम देश है। हालांकि इससे पहले बाकू के अधिकारी हमेशा ही अज़रबैजान सरकार और जनता की मदद के लिए ईरान की प्रशंसा करते नहीं थकते थे, लेकिन काराबाख की जंग के एक साल बाद उन्होंने बड़ा यू टर्न लिया और ईरान के खिलाफ तुर्की और इसराइल से गठजोड़ करने की बात करने लगे। इसके अलावा अलियोव सरकार ने एक खतरनाक कदम उठाते हुए अज़रबैजान ईरान सीमा पर एक बड़ा क्षेत्र इसराइल को सौंप दिया। इसराइल टाइम्स की रिपोर्ट के मुताबिक अज़रबैजान और इसराइल ने पिछले दशकों के दौरान सुरक्षा और निकट संबंध स्थापित किए थे। इसके अलावा इसराइल ने इल्हाम अलियोव सरकार के साथ हथियारों के बड़े समझौते किए थे, लेकिन इसके बारे में विस्तार से जानकारी सार्वजनिक नहीं की गई थी। आज़री राष्ट्रपति ने 2016 में कहा था उनके देश ने इसराइल से $85.4 बिलियन के हथियार खरीदे हैं। इसराइल के साथ संबंधों को सही ठहराने के लिए बाकू के अधिकारियों को इस वास्तविकता को नज़रअंदाज नहीं करना चाहिए कि अज़रबैजान की मुसलमान जनता और ख़ास तौर पर वो वर्ग जो इसराइल की वास्तविकता को पहचानता है, वो अपनी सरकार की हर तरह की गलत नीतियों पर मूक दर्शक नहीं बना रहेगा। बाकू द्वारा तेल अवीव में दूतावास खोलने के बारे में कुल मिलाकर कहा जा सकता है कि बाकू के राजनेता इस गलत फहमी में हैं कि इसराइल तुर्की और पश्चिमी सरकारों से रिश्ते मजबूत करने के बाद उन्हें देश की जनता के समर्थन की बहुत ज्यादा जरूरत नहीं रहेगी, लेकिन उनकी ये गलत फहमी हमेशा बाकी नहीं रहेगी کیونکہ کوئی بھی سرکار چاہے اسے ودیشی شکتیوں کا کتنا بھی سمرتھن حاصل ہو بنا اپنی جنتا کے سمرتھن کے زیادہ دن تک نہیں ٹک پاتی ہے۔
بھارت نیتھت کشمیر میں راہل گاندھی کی بھارت جوڑو یاترا کے سواگت کی تیاریاں پوری ہو چکی ہیں۔ جموں کشمیر کانگریس کے ادھیکش وقار رسول نے کہا کہ راہل گاندھی نے جو بھارت جوڑو یاترا آرمبھ کر رکھی ہے اس سے بھارت کے لوگ ایک دوسرے سے جڑ جائیں گے۔ انہوں نے کہا کہ راہل گاندھی کی بھارت جوڑو یاترا کو جو سمرتھن مل رہا ہے وہ دیکھنے لائق ہے اور مجھے امید ہے کہ جموں کشمیر میں بھی لوگ ان کی یاترا کا گرم جوشی سے سواگت کریں گے۔
جموں کشمیر پردیش کانگریس نے بھارت جوڑو یاترا کے حوالے سے تمام تیاریاں مکمل کی ہے۔ دکشنی کشمیر میں ایک بڑی جنسبھا کو سمبوجھت کرتے ہوئے جموں کشمیر کانگریس کے ادھیکش وقار رسول نے کہا کہ بھارت میں جو استھتی پیدا ہوئی ہے اس کا توڑ کرنے کے لیے بھارت جوڑو یاترا راہل گاندھی نے جو آرمبھ کر رکھی ہے اس سے بھارت کے لوگ ایک دوسرے سے جڑ جائیں گے۔ انہوں نے کہا کہ ہم نے یہ دیکھا کہ لوگوں میں نفرت پیدا کی جا رہی ہے اور یہاں پچھلے 6 ورشوں کے بیچ جو راجنیتی کی ہے وہ صرف اور صرف مسلمان ہندو اور انیہ ذات دھرموں کے بیچ وواد پیدا کر کے راجنیتی کی گئی ہے اور اس کا توڑ کرنا ضروری ہے۔ انہوں نے کہا کہ جو سمرتھن لوگوں کا بھارت جوڑو یاترا کو مل رہا ہے وہ دیکھنے کے قابل ہے اور ہمارا یہ ماننا ہے کہ جموں کشمیر میں بھی لوگ اس کا بڑے اچھے طریقے سے سواگت کریں گے۔ انہوں نے کہا کہ آج کے جن سبھا میں جس طرح سے لوگ امڑ آئے ہیں اس سے یہ سنکیت ملے ہیں کہ راہل گاندھی کو بڑا استقبال جموں کشمیر میں ہوگا۔ انہوں نے کہا کہ یہ سمے کی بہت زیادہ ضرورت ہے کہ بھارت کے لوگ ایک دوسرے سے جڑ جائیں جو ایک دوسرے سے کافی الگ ہوئے ہیں۔ اس اوسر پر انہوں نے کہا
بھارت جوڑو یاترا ایک نیشنل پروگرام ہے جو راہل گاندھی جی نے 7 ستمبر سے شروع کیا تھا۔ ابھی تک وہ 2600-2700 کلومیٹر مجھے لگتا ہے اس سے زیادہ ہی وہ چلے ہیں، 2800 کلومیٹر وہ دلی تک چلے ہیں۔
سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
تو شوتا سپتے محمد حسن کی اسی رپورٹ کے ساتھ راجنیتک چرچا کا دینک کاریہ یہیں پر سماپت ہوا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، راجنیتک چرچا آپ نے سنی۔ اب پیش ہے ساپتاہک کاریکرم اجول بھوش۔
اجول بھوش
دوستو، کارکرم اجول بھوشیہ کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ مریم مہردادی اور سید میسم کا سلام سویکار کیجیے۔ آج ہم اسلامی کرانتی کی سفلتا کے بعد دنیا بھر میں آدھیاتم اور دھارمک رجحان میں وردھی کی چرچا کریں گے۔
पिछले कार्यक्रम में हमने उल्लेख किया था कि इस्लामी क्रांति के वैश्विक प्रभाव का मूल कारण इस्लाम की शिक्षाएं हैं। ये क्रांति सिर्फ दुनिया के एक क्षेत्र के लोगों की इच्छा नहीं थी, इसलिए इसे सिर्फ उसी क्षेत्र तक सीमित नहीं रखा जा सकता है, बल्कि इस्लाम की शिक्षाओं को पेश करने के कारण इसने वैश्विक रूप धारण कर लिया। इस्लामी क्रांति ने राष्ट्रीय सीमाओं को पार किया और उसकी प्रसिद्धि वैश्विक हो गई और उसकी उपलब्धियां पूरी दुनिया में फैल गईं।
इस्लामी क्रांति धार्मिक मूल्यों के आधार पर सफल हुई और उसने एक ऐसी दुनिया में कि जहां सरकारों के बीच संबंधों का आधार भौतिक लाभ और धर्म से राजनीति को अलग रखना था, नैतिकता और अध्यात्म जैसे गैर भौतिक मूल्यों को दुनिया में नए विमर्श के रूप में पेश किया। इस विचारधारा ने दुनिया के विभिन्न हिस्सों में पश्चिम के हितों के लिए गंभीर चुनौतियां उत्पन्न कर दी और समय के साथ साथ इसकी तीव्रता बढ़ती गई। इस तरह इस्लामी क्रांति की प्रकृति, विचारधारा और नेतृत्व ने दुनिया के विभिन्न हिस्सों में और विशेष रूप से इस्लामी जगत में इस्लामी आंदोलनों में एक नई रूह پھونک دی۔
امریکی ودیش نیتی سمیتی کے پرمکھ ڈینیل پائس کے مطابق، ہمیں اس سچائی کو سویکار کرنا چاہیے کہ اسلامی کرانتی کی سفلتا سے پہلے ہم دھارمک وچاروں کو کوئی مہتو نہیں دیتے تھے، لیکن اس کے بعد سے ہم امریکیوں کو دھارمک وشیوں کے بارے میں شودھ اور بحث کی شروعات کرنی چاہیے، وشیش روپ سے امام خمینی کے ادیشیوں اور نیتیوں کا ادھیان کرنا چاہیے۔
ایک عیسائی دھرم گرو ڈاکٹر جارج مستاسکس کا کہنا ہے کہ میں ایک عیسائی ہوں لیکن آیت اللہ خمینی کو بہت پسند کرتا ہوں، وہ مسلمانوں کے بہت بڑے سدھاروادی نیتا تھے، ہم عیسائیوں کو بھی ان کا انوسرن کرنا چاہیے۔ حالانکہ اسلامی کرانتی نے نئی راجنیتک وچار دھارا پیش کی اور دنیا بھر کو پربھاوت کیا، لیکن واستوکتا یہ ہے کہ اسلامی کرانتی پشچم کے سمست بنیادی وچاروں کی ورودھی نہیں ہے۔
اسلامی کرانتی ایک نئی سبھیتا کی کئی سکاراتمک وشیشتاؤں کے ساتھ اسلام کے مول تتووں کو ایک ساتھ لانے کا پریاس کرتی ہے۔ راجنیتی کے کھیتر میں اس کرانتی نے اسی لکشے کو مد نظر رکھا اور اسلامی شکشاؤں اور سدھانتوں کے ساتھ ہی ستا کے بٹوارے کے لیے آدھونک دنیا کے کئی سدھانتوں کو اپنایا۔ اس کرانتی کی وشیشتاؤں میں سے اس کی مولکتا اور نوینتا، بودھک اور راجنیتک سوتنترتا، سمرد دھارمک اور آدھیاتمک سدھانتوں کے ساتھ ساتھ پشچم کے سامنے اسلام کی ایک نئی چھوی پیش کرنا ہے۔ ایران میں اسلامی کرانتی ایسے سمے میں سفل ہوئی جب دنیا ایک نئے دور میں پرویش کر رہی تھی، ایک ایسا دور جو بڑے اتار چڑھاؤ سے گزر رہا تھا اور دوسرے دوروں سے الگ تھا۔ اس سندر میں ورش ندا کا کہنا ہے، نئے دور کی شروعات سے نہ صرف ایران میں یا اسلامی دیشوں میں لوگ ایشور پر وشواس کی اور لوٹ کر آئے ہیں، بلکہ وشو استر پر دھارمک وشواسوں کو ایک نئی پہچان ملی ہے۔
آسٹریائی مسلم وچارک پروفیسر محمد حسین ہدا کا کہنا ہے کہ اگر ہم دھارمک پہچان کے پنرارتن کی تاریخ پر وچار کرتے ہیں تو وہ تاریخ 1979 ہے، جب ایران میں اسلامی کرانتی سفل ہوئی جس نے سبھی دھرموں کے انویائیوں کی دھارمک سوچ میں ایک مہان کرانتی کو جنم دیا۔ وہ آگے کہتے ہیں، ہندو دھرم سے لے کر بودھ دھرم تک سبھی دھرموں میں دھارمک سوچ میں ایک طرح کا پنروتھان ہوا ہے۔ ان کا کہنا ہے کہ اسلامی کرانتی نے دنیا میں دھارمک سوچ کو پنرجیوت کیا ہے۔
اسلامی معاملوں کے اسکالر شمس الدین رحمانی کا کہنا ہے، اسلام ایک ویشوک دھرم ہے اور اسلامی کرانتی نے آج پوری دنیا کو ہلا کر رکھ دیا ہے۔ جب دنیا پر ایک نظر ڈالتے ہیں تو دیکھتے ہیں کہ پورے اسلامی جگت میں ایک ہلچل سی ہے اور ہر جگہ اسلام کے پنروتھان اور اسلامی نیتو کی باتیں ہو رہی ہیں۔ دنیا کے دوسرے دیشوں میں اسلام کے بارے میں جانکاری حاصل کرنے، اسلام کو سویکار کرنے کا رجحان بڑھ رہا ہے۔ دوسرے دھرموں میں بھی نئی جان پڑ گئی ہے۔
دوستو، اسپینش وچارک اترگا گاس لکھتے ہیں، لوگ کہتے ہیں شاید ان کا یہ کتھن اکارن نہیں ہے کہ نئے یگ کے سبھی نوین سدھانت اب ایک گمبھیر استھتی میں ہیں۔ اس مت کے سمرتھن میں ایسے کئی کارن ہیں جو بتاتے ہیں کہ یوروپ ان نئی پرستھتیوں میں اپنا بوریا بستر لپیٹنے میں لگا ہوا ہے۔
جرمن بدھی جیوی پروفیسر یاوس اوسوس دنیا پر امام خمینی کی کرانتی کے پربھاؤ کے بارے میں کہتے ہیں، جس کسی نے اپنے سچیت ویویک میں امام خمینی کی اسرافیلی آواز کو نہیں سنا ہے، نشچت روپ سے وہ اگیانتا کی نیند میں ہیں۔ وہ آگے کہتے ہیں، ان اسپشٹ تتھیوں کے درشٹیگت کی جو پشچمی سماجوں اور سرکاروں سے سمبندھت ہیں اور امام خمینی کے مارگ درشک وچاروں کے درشٹیگت، مجھے وشواس ہے کہ 21ویں صدی امام خمینی اور آیت اللہ خامنئی کی صدی ہے۔
حال ہی میں اسلام سویکار کرنے والے سوئٹزرلینڈ کے بدھی جیوی احمد ہوبی کا اس سندرب میں کہنا ہے، امام خمینی نہ کیول مسلمانوں کو جاگرک کیا بلکہ انہوں نے غیر اسلامی جگت کو بھی پربھاوت کیا۔ वे आगे कहते हैं, जान लो कि उस बूढ़े व्यक्ति की मौत नहीं हुई है जो तुम ईरानियों का नेता था, बल्कि वो जिंदा और सक्रिय है, क्योंकि ये समस्त परिवर्तन उसी की वजह से हो रहे हैं।
ऑस्ट्रिया में इस्लाम के पुनरुद्वार के सांस्कृतिक केंद्र के प्रमुख हमद लेंसस यूरोप पर इमाम खुमैनी के आंदोलन के प्रभाव के शीर्षक वाले एक लेख में लिखते हैं, निसंदेह इमाम खुमैनी की इस्लामी क्रांति ने न केवल यूरोप में इस्लाम की एक नई छवि पेश की, बल्कि गैर मुसलमानों के जीवन को भी बदल कर रख दिया। दूसरे शब्दों में, आज यूरोप में भी धार्मिक होने को महत्व दिया जाने लगा है। ऑस्ट्रिया के पूर्व राष्ट्रपति ने अपने एक भाषण में कहा था, इस्लामी क्रांति ने सभी धार्मिक लोगों को एक नई पहचान, विश्वसनीयता और आत्मविश्वास दिया है।
लेबनान यूनिवर्सिटी के प्रोफेसर तलाल अतरिसी ने भी आध्यात्मिक क्षेत्र में घटने वाली बुनियादी घटनाओं को इमाम खुमैनी के आंदोलन से जोड़ते हुए कहा है कि इमाम खुमैनी का नेतृत्व और इस्लामी क्रांति की सफलता वर्तमान वैश्विक परिवर्तनों का आधार है। एक अन्य मुस्लिम विचारक का भी इस संदर्भ में कहना है कि इमाम खुमैनी ने इस्लामी इतिहास और मुसलमानों के जीवन में एक नया अध्याय खोल दिया है। इसकी एक विशेषता इस्लामी सिद्धांतों पर ध्यान देना और इस्लामी राजनीति का वैश्विकरण है।
फ्रांसीसी इस्लामी अनुसंधान केंद्र के निदेशक इमाम खुमैनी की विचारधारा की विशेषताओं का उल्लेख करते हुए कहते हैं, इमाम खुमैनी ने अपने अमल से 14 शताब्दियों का खुलासा कर दिया। हम बहुत खुश नसीब हैं जो इस जमाने में जीवन व्यतीत कर रहे हैं। ये ऐसा ही है जैसा कि पैगंबर इस्लाम के जमाने में जीवन व्यतीत करना। वे आगे कहते हैं, दुनिया में बदलाव हो रहा है, पश्चिम धीरे धीरे बिखर रहा है और इस्लाम विश्व भर में फैल रहा है। डॉक्टर आदिल अब्दुल मेहंदी का कहना है कि पश्चिम में लाखों लोग मुक्ति दिलाने वाले की प्रतीक्षा कर रहे हैं।
स्पेनिश प्रोफेसर इस्माइल किल्बस इस संदर्भ में कहते हैं, सामाजिक संबंधों को सुरक्षित रखने और सुशोभित करने के लिए दुनिया का झुकाव धार्मिक शक्ति और आध्यात्मिक आकर्षण की ओर हो गया है। ये सब एक नए आह्वान का परिणाम है जो इमाम खुमैनी ने विश्व समुदाय से किया था। दरअसल इस्लामिक क्रांति ने न केवल लोगों के धार्मिक विश्वासों को प्रभावित किया था, बल्कि दुनिया भर में इस्लाम के फैलने में भी उसकी अहम भूमिका रही थी।
प्यू रिसर्च इंस्टीट्यूट के अनुमान के मुताबिक 2010 में दुनिया में मुसलमानों की आबादी 1.6 अरब थी, जो दुनिया की आबादी का लगभग 23% है। वर्तमान में इस्लाम ईसाई धर्म के बाद दुनिया का दूसरा सबसे बड़ा धर्म है। इसी के साथ इस्लाम सबसे तेजी से बढ़ने वाला धर्म भी है। अगर मुस्लिम आबादी की वृद्धि दर इसी तरह जारी रही तो इस सदी के अंत तक मुसलमानों की संख्या दुनिया में ईसाइयों की संख्या से अधिक हो जाएगी। यूरोप में भी मुस्लिम आबादी बढ़ रही है। 2050 तक यूरोपीय आबादी में मुसलमानों का हिस्सा 10% होगा। 2014 प्यू रिसर्च सेंटर की रिपोर्ट के मुताबिक अमरीकी 0.9% अमरीकी वयस्क मुसलमान हैं।
तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, कार्यक्रम आपने सुना उज्ज्वल भविष्य, जिसे पेश किया मरियम मेहरदादी और सैयद मीसम ने। अब पेश है सभा का अंतिम कार्यक्रम, ईरान भ्रमण।
ईरान भ्रमण।
दोस्तों, कार्यक्रम ईरान भ्रमण में आपका स्वागत है। मरियम मेहरदादी और रवेश जैदी का सलाम स्वीकार कीजिए। आज के कार्यक्रम में हम तेहरान प्रांत की यात्रा जारी रखते हुए आजादी टॉवर और चितकर झील के बारे में आपको बताएंगे।
दोस्तों, तेहरान के सुंदर प्रतीकों में से एक आजादी टावर है जो इसी नाम के एक सर्कल में स्थित है। यह पश्चिमी तेहरान में स्थित बड़ा सुंदर टावर है। हम राजधानी तेहरान की यात्रा जारी रखते हुए अब इस टावर तक पहुंचे हैं। आजादी टावर आधुनिक काल में ईरान का पहला ऊंचा टावर है। हालांकि कई साल पहले ईरान में मिलाद टावर का निर्माण कर दिया गया जो आजादी टावर से कहीं ज्यादा ऊंचा है, मगर आज भी आजादी टावर ईरान की राजधानी तेहरान के आकर्षक का केंद्र बना हुआ है। समकालीन इतिहास की महत्वपूर्ण घटनाओं का ये टावर गवाह है। जो ईरानी तेहरान में रहते हैं या तेहरान की यात्रा पर आ चुके हैं, उनकी प्राथमिकता रहती है कि आज़ादी टावर के साथ अपनी फोटो ज़रूर खिंचवाएं। इससे अंदाज़ा लगाया जा सकता है कि ये टावर ईरान में रहने वालों के बीच कितना लोकप्रिय है।
आज़ादी टावर का आधुनिक निर्माण कला के अनुसार बनाया गया है और इसका ढांचा आकर्षक होने के साथ ही बड़ा मजबूत भी है। ये टावर 1971 में आज़ादी सर्कल पर बनाया गया है। आज़ादी सर्कल की बात की जाए तो ये 50,000 वर्ग मीटर पर फैला बड़ा सुंदर सर्कल है जो अंडाकार है। इसी सर्कल के बीच आज़ादी टावर का निर्माण किया गया है।
इस टावर की देखभाल की जिम्मेदारी शुरू में तो कल्चरल एंड आर्ट मिनिस्ट्री को सौंपी गई और ईरान में इस्लामी इनकलाब की सफलता के बाद भी यही सिलसिला चलता रहा। इनकलाब आया तो ईरान में कल्चरल व इस्लामिक गाइडेंस मिनिस्ट्री बनी और इस मंत्रालय ने आज़ादी टावर की देखभाल की जिम्मेदारी संभाल ली, मगर इस समय टावर की देखभाल रुदकी कल्चरल आर्किटेक्ट्स फाउंडेशन करता है।
आज़ादी सर्कल और आज़ादी टावर दोनों ही वास्तुकला की नज़र से बेमिसाल हैं। इसके निर्माण में ईरानी वास्तुकला को आधुनिक अंदाज में इस्तेमाल किया गया है, जिसके नतीजे में ये बड़ा सुंदर शाहकार तैयार हुआ है। इसमें बादगीर है, चार ताक बने हैं और टाइलों का काम किया गया है। ये चीज़ें ईरानी वास्तुकला की विशेषताओं में गिनी जाती हैं।
आज़ादी टावर में इस्तेमाल होने वाली वास्तुकला में सौंदर्य बौद्ध का पहलू बहुत स्पष्ट है, इसलिए बहुत से लोग इस टावर को आर्ट का बेहतरीन नमूना मानते हैं। पहले ये तय हुआ था कि आज़ादी टावर की ऊंचाई 45 मीटर से ज़्यादा रखी जाएगी, लेकिन चूंकि ये टावर मेहराबाद इंटरनेशनल एयरपोर्ट के करीब बनाया जा रहा था, इसलिए विमानों की आवाजाही के मसले को देखते हुए फैसला किया गया कि टावर की ऊंचाई 45 मीटर से ज्यादा न रखी जाए। इस टावर की लंबाई 63 मीटर और इसमें चार मंजिलें हैं। ऊपर जाने के लिए दो जीने बनाए गए हैं और दो लिफ्ट लगाई गई है।
इस टावर के निर्माण के लिए इस्फान के संगमरमर के पत्थर के 25,000 टुकड़े इस्तेमाल किए गए हैं। इसमें 900 टन लोहा इस्तेमाल किया गया है। आज़ादी टावर के मुख्य द्वार हमदान के ग्रेनाइट पत्थरों से बनाए गए हैं, जबकि ग्राउंड फ्लोर पर लगे पत्थर कुर्दिस्तान की मशहूर खदानों से लगाए गए हैं। यह आयताकार ज्यामितीय इमारत है जो 16 भुजीय है। इसके ऊपरी भाग में एक गुंबद बनाया गया है जिसे टावर के भीतर से देखा जा सकता है।
आज़ादी टावर के ज़ाहरी रूप की बात की जाए तो ये दो बड़ी दोहरी कमानों का संगम नज़र आता है, जिनके आपस में मिल जाने से सफ़ेद रंग का बड़ा खूबसूरत ढांचा खड़ा हो गया है। टावर के असली ताकों में मुकर्नस का बड़ा सुंदर काम किया गया है, जिसकी वजह से इसकी खूबसूरती को चार चांद लग गए हैं। इन कलाओं से रुचि रखने वाले लोगों को आप देखेंगे कि वे बड़ी देर तक खड़े इसकी खूबसूरती को निहारते रहते हैं। ہم نے بتایا کہ اس ٹاور کے 4 فلور ہیں۔ اس ٹاور میں پروٹوکول ہال، آئینہ ہال، لائبریری، سینما اور ارتھ گیلری موجود ہیں۔
اس طرح اگر دیکھا جائے تو یہ ٹاور اپنے اندر پوری ایک دنیا سموئے ہوئے ہے۔ ٹاور میں لگے پتھر الگ الگ علاقوں کی سندرتا کی تصویر پیش کرتے ہیں، اور اس ٹاور میں بنائے گئے الگ الگ بھاگ بھی ایرانی سماج کے الگ الگ پہلوؤں کا درشن کرواتے ہیں۔
دوستوں، آزادی ٹاور کی سیر کر لینے، اس کے الگ الگ بھاگوں پر نظر ڈال لینے اور ان سے پریچت ہو جانے کے بعد اب ہم آزادی ٹاور سے چیت گر جھیل کی اور بڑھتے ہیں۔ اس کا نام شہدائے خلیج فارس جھیل بھی ہے۔ یہ تہران کے بالکل پچھمی چھور پر استھت ہے۔ یہ بڑی سندر جھیل ہے جسے جلوایو کو سنتولت رکھنے اور پردوشن کم کرنے کے ادیش سے چیتگر جنگلی پارک کے اتر میں بنایا گیا ہے۔ یہ جھیل بڑی خوبصورت اور آکرشک ہے۔ روزانہ بڑی سنکھیا میں لوگ اس جھیل کی سیر کرنے جاتے ہیں۔ جھیل کا رقبہ لگ بھگ 130 ہیکٹر ہے۔ اس سے لگا ایک بڑا پارک بھی ہے جہاں انیک پرکار کے جھولے اور کھیل کود کی چیزیں ہیں۔ یہ حصہ بھی 120 ہیکٹر پر پھیلا ہوا ہے۔
بہت سے لوگ دن میں اور رات کو الگ الگ سمے پر تفریح اور ویام کے لیے اس جگہ پر آتے ہیں۔ یہاں آپ بہت سے لوگوں کو مارننگ واک کرتے ہوئے بھی دیکھ سکتے ہیں۔ اگر پوری جھیل کا ایک چکر لگایا جائے تو یہ لگ بھگ 7 کلومیٹر ہوتا ہے۔ کچھ لوگوں کو آپ دیکھیں گے کہ وہ جھیل کے کنارے کنارے چہل قدمی بھی کرتے ہیں اور جھیل کے سندر درشیہ سے آنندت بھی ہوتے ہیں۔ جھیل کے بیچ میں لہروں کے روپ اور آکار کو نظر میں رکھتے ہوئے بڑے سندر ڈھانچے بنائے گئے ہیں، اور رات کے سمے بڑی خوبصورت اس پر لائٹنگ کی جاتی ہے جسے آس پاس کا پورا واتاورن بڑا منموہک ہو جاتا ہے۔
چیتگر جھیل کے بڑے پریسر میں بہت سی جگہیں ایسی ہیں جہاں لوگ پریواروں کے ساتھ بیٹھتے ہیں اور الگ الگ پرکار کے کھیلوں میں ویست ہو جاتے ہیں۔ جھیل کے قریب ہی بڑے خوبصورت ریسٹوراں بنائے گئے ہیں جہاں پارمپارک پکوانوں سہت انیک پرکار کی کھانے پینے کی چیزیں ملتی ہیں۔ یہ جگہ ایسی ہے کہ یہاں پر ہر عمر کے لوگوں کے لیے تفریح کا بندوبست کیا گیا ہے۔ بچے اپنے کھیل میں ویست ہو جاتے ہیں، وہیں بڑوں کے لیے بھی تفریح اور ویایام کا بڑا اچھا انتظام کیا گیا ہے۔
جھیل کے قریب لگے جھولے بھی بڑے آکرشک اور رومانچک ہیں۔ ان جھولوں کو الگ الگ آیو کے ورگ کے لوگوں کے مد نظر بنایا گیا ہے۔ جھیل کی سیر کا ایک آنند ان جھولوں پر جھولتے ہوئے لوگوں کو دیکھنا بھی ہے۔ الگ الگ موسموں میں آپ کو اس جھیل کے آس پاس ایسے ایرانی پریوار بھی نظر آئیں گے جو دریا اور چٹائیاں بچھا کر بیٹھے ہوتے ہیں اور ہنستے بولتے نظر آتے ہیں۔ کچھ ایرانی پریوار اس طرح کے بھی نظر آتے ہیں کہ وہ اپنے کام یا آفس سے لوٹنے کے بعد یہاں آ جاتے ہیں اور رات کا بھوجن اپنے ساتھ لاتے ہیں۔ پریوار کے ایک سدسیہ ایک ساتھ بیٹھ کر رات کا کھانا کھاتے ہیں اور یادگار لمحے بتاتے ہیں۔
اس جھیل کا ایک اور رومانچ نوکا پر سوار ہو کر جھیل کی سیر ہے۔ کئی رنگوں اور آکار کے نوکائیں یہاں موجود ہیں جن پر سوار ہو کر لوگ جھیل کے بیچ میں پہنچ جاتے ہیں۔ نوکاؤں پر سوار ہو کر جھیل کی سیر کرتے سمے ایک دلچسپ چیز جھیل میں موجود مچھلیوں کو دیکھنا بھی ہے۔ ہر سال جب سردی کا موسم شروع ہوتا ہے تو ٹھنڈے علاقوں کے پرندے پلائن کر کے نئی جگہوں پر آ جاتے ہیں۔ تہران کی چیتگر جھیل ان پرندوں کا بڑا آکرشک گنتو ہے۔ اس جھیل میں پلائن کرتا پرندے آپ کو بڑی سنکھیا میں نظر آئیں گے۔
پانی کے بھیتر تیرتی طرح طرح کی بطخیں اور ان کا کوتوہل ایک الگ پرکار کا واتاورن پیدا کر دیتا ہے۔ جھیل کو اس طرح چت کر جھیل کے کنارے جا کر بیٹھ جائیے تو ایسا پرتیت ہوتا ہے کہ آپ تہران جیسے بڑے شہر میں نہیں ہیں بلکہ شہر سے دور کسی ایسی جگہ پر پہنچ گئے ہیں جہاں گاؤں اور کھیتوں کا ماحول ہے۔ جھیل کے کنارے بیٹھے ہوئے لوگوں کو نہ تو گاڑیوں کا شور سنائی دیتا ہے اور نہ ہی بھیڑ بھاڑ۔ لوگ بڑے شانت واتاورن میں اپنا سمے بتاتے ہیں۔ بہت سے لوگ سائیکلنگ کرتے دکھائی دیتے ہیں۔
چیتگر جھیل تہران جیسے شہر کے لیے بہت بڑی نعمت ہے۔ اس نے جہاں عام لوگوں کے لیے تفریح کا ماحول پیدا کر دیا ہے، وہیں تہران جیسے بھیڑ بھاڑ والے شہر کے ایکو سسٹم کے لیے بھی اس جھیل کا بہت مہتوپورن رول ہے۔ چیتگر جھیل کو دیکھ کر بہت سے وشیشگیوں کا یہ ماننا ہے کہ بڑے شہر جہاں انیک پرکار کی سمسیائیں ہیں اور پردوشن جیسی بھی سمسیائیں ہیں، تو اس حالت میں اس پریوجنا سے بہت سی سمسیاؤں سے نجات پایا جا سکتا ہے۔ چیتگر جھیل کا درش آسمان سے گزرنے والے ویمانوں پر بیٹھے یاتریوں کے لیے بھی بڑا آکرشک ہوتا ہے۔ تہران کے ایئرپورٹوں سے اڑان بھرنے والے بہت سے ویمان اس جھیل کے پاس سے گزرتے ہیں تو ان پر بیٹھے یاتری اوپر سے اس جھیل کو دیکھ کر آنند لیتے ہیں۔
تو دوستو، اسی کے ساتھ ایران بھرمن کی یہ انتیم کڑی یہیں پر سماپت ہوتی ہے۔ انمتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، یہ کاریکرم تھا ایران بھرمڑ، جسے پیش کیا روش زیدی اور مریم مہر دادی نے۔ کاریکرم آپ کو کیسا لگا، اس بارے میں آپ اپنے وچار ہمیں لکھ بھیج سکتے ہیں۔ ہمارا ای میل آئی ڈی ہے hindi@wsiribir۔ ہماری ویب سائٹ پر آپ اپنی سویدھا کے انوسار آ سکتے ہیں، parstoday.ir/hi۔ تو دوستو، اسی کے ساتھ ریڈیو تہران کی ہندی سیوا کی یہ سبھا اب یہیں پر سمپن ہوتی ہے۔ آپ سبھی سے انومتی چاہتے ہیں، شبھ راتری، خدا حافظ۔